नमस्कार। निर्वाचन आयोग संघको सहकार्यमा रेडियो नेपालले तयार पारिएको निर्वाचन कार्यक्रममा यहाँलाई स्वागत छ। कार्यक्रममा आयोगको समसामयिक गतिविधिहरू र आगामी मंगसिर 4 गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको विषय केन्द्रित सामग्रीहरू प्रस्तुत गर्छौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब 46 दिन मात्र बाँकी छ। आजको कार्यक्रममा विजया दशमीका अवसरमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले दिनुभएको शुभकामना, प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा आयोगले गरिरहेको तयारी र केही महत्वपूर्ण जानकारीहरू प्रस्तुत गर्दैछौ। कार्यक्रम सुनेर साथ दिनुहोला। कार्यक्रमको शुरूआतमा विजया दशमीका अवसरमा दिनुभएको शुभकामना सन्देशहरू प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया।
नमस्कार आदरणीय दिदी बहिनी तथा दाजुभाइहरू, नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली तथा छठको पावन अवसरमा म सबैप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, प्रगति र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यसबाट हाम्रो सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र राष्ट्रिय एकताको जग अझ मजबूत हुँदै जानेछ भन्ने मैले विश्वास गरेको छु। नेपालको संविधानको प्रस्तावनाले जनताको प्रतिस्पर्धात्मक बहुदलीय संघीय लोकतान्त्रिक शासन प्रणालीलाई आत्मसात गरेपछि आगामी 2079 मंसिर 4 गते आइतबारका दिन एकै चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचनमा म सम्पूर्ण सरकारवाला तथा आम जनताको अर्थपूर्ण सहभागिताको निम्ति हार्दिक अपील गर्दछु। हामी हाम्रा चाडपर्वहरूसँगै निर्वाचनको तयारीमा जुटिरहेका छौं। यस वर्षका हाम्रा यी चाडपर्वहरू निर्वाचनमय हुन सकुन् र स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय निर्वाचनको आधार तयार गर्न सफल बन्न सबैप्रति मेरो हार्दिक शुभकामना।
त्यस्तै शुभकामना सन्देश दिनुहुँदै निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल।
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरू, नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, नेपाल सम्वत, छठ तथा आगामी मंसिर 4 गते हुने आवधिक निर्वाचनको पूर्व सन्ध्यामा सबैप्रति सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सरकारवालाहरूमा हार्दिक अपील गर्दछु। यसपटक चाडपर्वको रौनकसँगै हामीहरू निर्वाचन गर्ने महान अभियानमा होमिसकेका छौं। यस अवसरमा मंसिर 4 गते हुन गइरहेको निर्वाचनमा अत्याधिक धनराशि खर्च गरी चुनाव जित्ने कुचेष्टा नगर्न सम्पूर्ण राजनीतिक दल तथा उम्मेद्वारलाई श्री नवदुर्गा भवानीले शक्ति दिउन् भन्ने कामना व्यक्त गर्दछु।
त्यसै गरी शुभकामना सन्देश दिनुहुँदै निर्वाचन आयुक्त राम प्रसाद भण्डारी।
आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइ, नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली तथा छठको पावन अवसरमा म सबैप्रति सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु। हाम्रा चाडपर्वहरूले सामाजिक एकता र सांस्कृतिक सहिष्णुताको जग मजबुत बनाउँछ। महत्वपूर्ण चाडपर्वहरूमा रमाउँदै हामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीमा जुटिरहेका छौं। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र विश्वसनीय बनाउन सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्दछ। तसर्थ प्रचलित ऐन नियम परिपालन गर्दै निर्वाचन आयोगले निर्धारण गरेको आचार संहिता पूर्ण रूपमा परिपालन गर्छ। चाडपर्वको माहौलसँगै आफ्नो बाधिक मताधिकारको प्रयोग गरी आफूले रोजेको नेतृत्व चयन गर्न सबै लागि गरौं। यहाँहरू सबैमा हार्दिक शुभकामना।
विजया दशमीकै शुभकामना सन्देश दिनुहुँदै निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधर।
नेपालीहरूको महत्वपूर्ण चाड बडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूलाई सर्वविदितै छ, महत्वपूर्ण चाड पर्वहरूकै बीचमा हामी यति बेला आउँदो मङ्सिर 4 गते प्रतिनिधि सभा सदस्य प्रदेश सभा सदस्यको निर्वाचनको तयारीमा लागेका छौँ। निर्वाचन लोकतन्त्रको आधारशिला भएकोले आवधिक निर्वाचन गराउनु र यसमा भाग लिनु हामी सबैको कर्तव्य हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, विश्वासिलो र मितव्ययी बनाउन हामी सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सकौं। बडा दशैं, दीपावली, नेपाल सम्वत, छठ पर्वको पावन अवसरमा पुनः सबै प्रति हार्दिक शुभकामना दिन चाहन्छु।
तपाईं अहिले रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ निर्वाचन कार्यक्रम। आयोगले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ असोज 23 गते उम्मेद्वारको मनोनयन पत्र दर्ताको कार्यक्रम राखेको छ। उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन नजिकिँदै गर्दा निर्वाचन आयोगको तयारी कस्तो छ, यसका सम्बन्धमा आयुक्त रामप्रसाद भण्डारी भन्नुहुन्छ।
निर्वाचन आयोगको दुईटा भूमिका हुन्छ, एउटा व्यवस्थापकीय पक्ष, अर्को कार्यान्वयन पक्ष। व्यवस्थापकीय पक्ष भनेको निर्वाचनको सन्दर्भमा चाहिने सामग्रीहरू जति पनि हुन्छन् त्यो सामग्रीहरू खरिद गर्ने लगायतका व्यवस्थापनको पक्षमा हामीले लगभग सम्पूर्ण रूपमा कम्प्लिट गरिसकेका छौँ। अब निर्वाचन प्रक्रियाको सन्दर्भमा चाहिँ अब सबै हामीले कार्यतालिका प्रकाशित गरिसकेका छौँ। कार्यतालिका बमोजिम सबै दलहरूले त्यसमा मन्जुरी जाहेर गर्नुभएको छ, सो हुने अब निर्वाचन सम्पन्न हुन्छ।
भौतिक तयारीको सवालमा निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू जिल्ला जिल्लामा पठाउन कहिलेदेखि सुरु हुन्छ र मतपत्रको छपाईको अवस्था कस्तो छ?
मतपत्रको छपाई लगभग लगभग हाम्रो चाहिँ सकिसकेको अवस्था हो समानुपातिकतर्फको। अब प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र छपाई चाहिँ सुरु हुन्छ, तर मतपत्र छपाईमा हाम्रो कुनै समस्या छैन। जनसूचना सामग्री केन्द्रमा हामीले दिइसकेका छौँ, त्यहाँबाट चाहिँ हामीले मिठो रिपोर्ट पाइरहेछौँ। मतपत्रको छपाईहरूको चाहिँ लगभग क्लियरै छ, समयमै मतपत्र छपाई हुन्छ।
आयुक्तज्यू, जस्तो कि यो निर्वाचन आचार संहिता लागू भइसकेको छ, अहिले निर्वाचन आचार संहिता लागेको अवस्था छ, यसको अनुगमन निर्वाचन आयोगले कसरी गरिरहेको छ?
अब यो विषयमा चाहिँ अहिले हामी अलि छुट्टै तरिकाले हामी अनुगमनमा अगाडि बढ्ने हामीले सोच राखेका छौँ। जस्तो अघिल्लो पटकको निर्वाचनमा 70 र 74 निर्वाचनको सन्दर्भमा जुन किसिमको अनुगमन फितलो भयो भन्ने सवाल थियो, अहिले स्थानीय तहको निर्वाचनमा अनुगमनको चाहिँ अलि राम्रै भयो भन्ने हामीले चाहिँ फिडब्याक पाइरहेछौँ। त्यसो भावनाले त्योभन्दा पनि अझै राम्रो र गतिलो ढङ्गबाट हामीले अहिले निर्वाचन अनुगमन गर्ने तयारी गरिरहेछौँ। अब निर्वाचन अनुगमनको सन्दर्भमा चाहिँ हामीले धेरै अहिले तयारी गरेछौँ, धेरै तयारी गरेछौँ भन्दा केन्द्रीय स्तरमा, प्रदेश स्तरमा, सम्बन्धित जिल्ला स्तरमा, र पहिलाको भन्दा अलिकति फरक ढङ्गले हामीले अनुगमन गर्न खोजिरहेछौँ। र अनुगमन चाहिँ अलि अहिले चाहिँ पहिलाभन्दा कडा नै हुन्छ है।
सञ्चार माध्यम र सामाजिक सञ्जालको अनुगमनका लागि आयोगमै प्रेस अफिसको पनि स्थापना गर्नुभएको छ, यसको आवश्यकता चाहिँ किन पर्यो?
सञ्चार माध्यमहरूले बुझेर हो कि नबुझेर हो कसरी प्रचार गर्नुभएको छ हामीलाई थाहा भएन। यो स्थानीय तहको निर्वाचनमा हामीले जसरी प्रयोग गरेका थियौँ अहिले पनि त्यति नै हो, त्योभन्दा बढी हामीले केही पनि गरेका छैनौँ। सञ्चार गृह र सञ्चार माध्यमहरूलाई हामीले नियन्त्रण गर्न खोजेको पटक्कै होइन, तर के चाहिँ सत्य हो भने निर्वाचनको माहौलमा सञ्चार माध्यमहरूले आफ्नो भूमिका निवारण गर्नुहोस् र निर्वाचनलाई सहयोग गर्नुहोस् भन्ने मान्यता मात्रै हो, त्योभन्दा भए बिल्कुल केही होइन।
भनेपछि यो प्रेस अफिसले सम्पूर्ण सञ्चार माध्यमको अनुगमन गर्ने नभइकन मूलत सामाजिक सञ्जालको अनुगमन गर्ने हो?
प्रेस अफिसले त समाचार मात्रै सङ्कलन गर्छ, अनुगमन गर्दैन। अनुगमन त हामीले गर्ने हो, अनुगमन चाहिँ आयोगले गर्छ। यहीँनिर बुझ्नु पर्ने कुरा एउटा के छ भन्नु होला भने अनुगमन चाहिँ आयोगले गर्छ, प्रेस अफिसले चाहिँ त्यो समाचार सङ्कलन मात्रै गर्छ। कहाँ के भयो, कसो भयो, के भइरहेछ, कहीँ कमी कमजोरी त्रुटि छन् कि, कहीँ आचार संहिता उल्लङ्घन भए कि भन्ने लगायतका विषयहरूमा चाहिँ उसले त्यो रिपोर्ट कलेक्सन गर्छ। त्यो कलेक्सन गरेपछि के गर्ने कसो गर्ने भने त आयोग मात्रै हो कि, उसले केही पनि गर्न सक्दैन।
निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ असोज 23 गते उम्मेद्वारको मनोनयन दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ। असोज 24 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, सोही दिनदेखि 25 गतेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका सार्वजनिक गरेको छ। पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेद्वार हुन के कस्ता योग्यता चाहिन्छ त?
उम्मेद्वार हुन नेपालको नागरिक हुनुपर्छ। प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।
यस्तै उम्मेद्वार 25 वर्ष उमेर पूरा भएको हुनुपर्दछ। साथै कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्दछ।
त्यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत उम्मेद्वारको मनोनयन पत्रका साथ संलग्न गर्नुपर्ने कागजातहरूमा
उम्मेद्वारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि,
मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
प्रस्तावक र समर्थकको मतदाता परिचय पत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा।
त्यस्तै दलको उम्मेद्वारको हकमा दफा 19 बमोजिमको औपचारिक पत्र, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका 2079 अनुसूची 7 बमोजिम,
धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर,
स्व घोषणा, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका 2079 अनुसूची 6 बमोजिम,
उम्मेद्वारको सम्पत्ति विवरणको सिलबन्दी खाम, प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा निर्वाचन निर्देशिका 2079 अनुसूची 9 बमोजिम,
उम्मेद्वारको वैयक्तिक विवरण फारम निर्देशिकाको अनुसूची 10 बमोजिम। त्यस्तै निर्वाचनको काममा संलग्न कर्मचारीले के कस्तो आचरण पालना गर्नुपर्छ?
कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन, प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने,
कुनै राजनीतिक दल वा उम्मेद्वारलाई कार्यालयको वा आफ्नो भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने,
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने,
निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारी बाहेक अन्य कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक दल वा उम्मेद्वार वा अनधिकृत व्यक्तिलाई दिन नहुने,
निर्वाचन सम्बन्धी कार्य गर्दा गराउँदा कसैको पक्ष वा विपक्ष लिन नहुने,
निर्वाचन कार्यक्रममा निर्वाचनको काममा संलग्न कर्मचारीले के कस्तो आचरण पालना गर्नुपर्छ जानकारी दिएपछि अब हामी पर्यवेक्षकले के गर्नुपर्छ भन्ने जानकारी दिँदैछौ।
पर्यवेक्षक परिचय पत्र सबैले देख्ने गरी लगाउनुपर्छ।
आयोगले अनुमति दिएको क्षेत्रमा मात्र पर्यवेक्षण गर्नुपर्छ।
मतदान अधिकृतको अनुमति लिएर निश्चित दूरीबाट मात्र मतदान कार्यको पर्यवेक्षण गर्नुपर्छ।
विभिन्न जात जाति, सम्प्रदाय, लिंग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गरी स्वतन्त्र, निष्पक्ष, तटस्थ, विश्वसनीय ढंगले पर्यवेक्षण गर्नुपर्छ।
मतदान अधिकृतको अनुमति लिई मतदान स्थलको घेरा बाहिरबाट तस्विर खिच्न सकिनेछ।
पर्यवेक्षकले के गर्न हुँदैन त?
कुनै राजनीतिक दल वा उम्मेद्वारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिन्ह अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचार प्रसार वा प्रदर्शन गर्न हुँदैन।
निर्वाचन अधिकृत वा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नु अघि उम्मेद्वार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन हुँदैन।
राजनीतिक दल, उम्मेद्वार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न हुँदैन।
सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न हुँदैन।
निर्वाचनलाई प्रभावित गर्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवांछित क्रियाकलाप गर्न हुँदैन।
आजको लागि निर्वाचन कार्यक्रम यही टुंग्याउँछौ। कार्यक्रमका विषयमा यहाँहरूको जिज्ञासा, सुझाव र प्रतिक्रिया छन् भने eeicnepal@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ। आजलाई हामी सबै बिदा भयौं। नमस्कार।